अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मतगणनाको परिणाम धमाधम आउँदै वाम गठबन्धनको लहर, बाँकी क्षेत्र नम्बर 2 संघीय फोरमको अग्रता।
हुम्लामा स्वतन्त्र उम्मेद्वार विजयी, सुर्खेतमा प्रदेश नम्बर 6 मुख्यमन्त्री र प्रादेशिक संसद भवनको तयारी।
जाजरकोट र बैतडीमा बदरमत बढ्यो, निर्वाचनको सन्नाटापछि सीमामा चहलपहल, भन्सार सुचारु।
र बाँकेमा जाडो मौसम सुरुसँगै नयाँ इट्टा उत्पादन सुरु, नेपालगञ्जमा शैक्षिक महोत्सवको तयारी तीव्र।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज, बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा निर्वाचनको मतपरिणामका ताजा खबरहरू छन्। देशभर नै वाम गठबन्धनको लहर छ भने बाँकेको 2 क्षेत्रमा चाहिँ सङ्घीय समाजवादी फोरमले अग्रता हासिल गरेको छ। बाँकेको 2 क्षेत्र जुन नेपालगञ्ज नगरपालिका उपमहानगरपालिका समेत पर्छ, यसको पछिल्लो मतपरिणाम हामीलाई प्राप्त भएको छ। पछिल्लो मतपरिणाम अनुसार सङ्घीय समाजवादी फोरमका उम्मेद्वारले 8662 मतका साथ अग्रता हासिल गर्नुभएको छ भने उहाँलाई पछ्याइरहनुभएका रापरपाका उम्मेद्वारले 4645 मत मात्रै प्राप्त गर्नुभएको छ। यसरी मतान्तर दोब्बर जस्तै फरक छ। त्यसै गरी तेस्रोमा वाम गठबन्धनका तर्फबाट एमालेको सूर्यचिन्ह लिएका उम्मेद्वारले 3906 मत पाउनुभएको छ। बाँकेको 2 क्षेत्रको पछिल्लो मतपरिणाम हो र अहिले अर्को मतपरिणाम दिने तयारी त्यहाँ भइरहेको छ र अन्तिम जोड्ने काम भइरहेको निर्वाचन आयोगका प्रतिनिधिले हामीलाई जानकारी दिनुभएको छ। त्यसै गरी बाँकेकै क्षेत्र नम्बर 1 यसलाई बाँकेको क्षेत्र नम्बर 2 प्रदेशतर्फ चाहिँ कमा फोरमका उम्मेद्वारले 4019 मत प्राप्त गर्नुभएको छ भने यसलाई फेरि सुन्नुहोस्, बाँकेको 2 क्षेत्रमा प्रदेश कमा नेपाली काङ्ग्रेसका उम्मेद्वार यसलाई राकेश मार्फत यहाँहरू सुन्न सक्नुहुन्छ।
यसै गरी बाँकेको क्षेत्र नम्बर 2 अन्तर्गतको प्रदेशसभा कमा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेद्वारले 4019 मत ल्याएर अग्रता कायम गरिरहनु भएको छ भने नेपाली कङ्ग्रेसका उम्मेद्वारले 1742 मत ल्याउनु भएको छ भने माओवादी केन्द्रका उम्मेद्वार वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेद्वारले 589 मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ भने प्रदेशसभा खाकै सङ्घीय समाजवादी फोरम नेपालका उम्मेद्वारले 4802 मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ भने यस्तै गरी नेपाली कङ्ग्रेसका उम्मेद्वार वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनका नेपाली कङ्ग्रेसका उम्मेद्वारले 4722 मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने वाम गठबन्धनका सूर्य चिन्हका उम्मेद्वारले 2401 मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ।
यसै गरी हामीसँग पछिल्लो मतपरिणामहरू प्राप्त भएका छन्। प्रधानमन्त्री तथा कङ्ग्रेस सभापति शेरबहादुर देउवा अहिले दोब्बर मतान्तरका साथ अग्रतामा हुनुहुन्छ। उहाँले 6086 मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका उम्मेद्वारले 3095 मत प्राप्त गर्नुभएको छ। यस्तै डनेलधुरामा प्रदेशसभा कतर्फ कङ्ग्रेसका रघुवर भट्टले 3402 मत प्राप्त गर्नुभएको छ भने उहाँभन्दा अग्रतामा एमालेका उम्मेद्वार पठान सिंह बोहरा हुनुहुन्छ। उहाँले 4738 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी प्रदेशसभा तर्फ डन्डेलधुराको खमा चाहिँ काङ्ग्रेसका कर्णबहादुर मल्लले 3,616 मतका साथ अग्रता हासिल गर्नुभएको छ भने एमालेका डाक्टर तारा जोशीले 2,680 मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ। त्यसै गरी कैलालीको मतपरिणाम प्राप्त भएको छ। पछिल्लो कैलाली क्षेत्र नम्बर 5 नेकपा एमालेका उम्मेद्वार नारद मुनि राणाको अग्रता कायमै छ। उहाँले नेपाली काङ्ग्रेसकी नेत्री आरजु राणा देवालाई अहिलेसम्म 175 मत अन्तरले पछि पार्नु भएको छ। राणाले 6,680 मत प्राप्त गर्दा राणाले 6,505 मत प्राप्त गर्नुभएको छ।
पुराना वामपन्थी नेता छकबहादुर लामा हुम्लाबाट 26 वर्षपछि प्रतिनिधि सभा सदस्यमा दोहोरिनु भएको छ। उहाँले स्वतन्त्र उम्मेद्वारका रूपमा चुनाव जित्नु भएको हो। लामाले निकटतम प्रतिद्वन्दी कङ्ग्रेसका मङ्गलबहादुर शाहीलाई 47 मत अन्तरले पराजित गर्नुभयो। उहाँले 8,491 र शाहीले 8,444 मत पाउनु भएको छ। 2048 चुनावमा संयुक्त जनमोर्चाबाट जित्ने 9 सांसदमध्ये लामा पनि एक हुनुहुन्छ। त्यति बेला उहाँले कङ्ग्रेसका चक्रबहादुर शाहीलाई 8 मत अन्तरले हराउनु भएको थियो। एमाले माओवादीको गठबन्धन बनेपछि संसद टिकट पाउनेमा लामा आशावादी हुनुहुन्थ्यो, तर माओवादी केन्द्रले पूर्व सांसद छिमी दोर्जे लामालाई उम्मेद्वार बनाएपछि उहाँ रुष्ट भई स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। उता जुम्ला ख र डोल्पा कमा एमाले रहेको छ। प्रदेशसभा सदस्यतर्फ हुम्लाका कबाट एमाले उम्मेद्वार दल रावल विजय हुनुभएको छ। एमाले जिल्लाध्यक्ष समेत रहनुभएका उहाँले 7,158 मत ल्याएर विजय हुनुभएको छ।
यस्तै फेरि पनि ताजा मतपरिणाम प्राप्त भएको छ हामीलाई। दाङको क्षेत्र नम्बर 3 नेकपा एमालेका उम्मेद्वार हिरा चन्द्र केसीले 10,401 मत ल्याएर अग्रता हासिल गर्नुभएको छ। त्यहाँ नेपाली कङ्ग्रेसका दीपक गिरीले 7,929 मत प्राप्त गर्नुभएको छ अहिलेसम्म। यस्तै कैलालीको खबरमा, कैलालीको निर्वाचन क्षेत्र नम्बर 1 प्रतिनिधि सभातर्फ राष्ट्रिय जनता पार्टीका उम्मेद्वार रेशम चौधरीले अग्रता कायम गर्नुभएको छ। प्रहरीको फरार सूचीमा रहेका चौधरीले 2,373 मतका साथ अग्रतालाई कायम राख्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दीमा नेकपा एमालेका उम्मेद्वार गरिमा शाहले 499 भोट ल्याउनु भएको छ।
कान्छो जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी कमला रोकाई विजय हुनुभएको छ। वाम गठबन्धन उम्मेद्वार उहाँले कङ्ग्रेसका हरिशङ्कर घर्तीलाई 6,828 मत अन्तरले पराजित गर्नुभयो। रोकाले 10,434 मत ल्याउँदा घर्तीको पक्षमा 4,406 मत आएको छ। खसेको 18,114 मतमध्ये 16,924 मत मात्रै सदर भएको थियो। उहाँले 11 वर्षको उमेरदेखि थालेको सङ्घर्ष यात्रा जारी छ। मैले थाहा पाएदेखि सङ्घर्षमै छु। पितृसत्तात्मक सोचका कारण महिलाले बढी सङ्घर्ष गर्नुपर्ने रहेछ, उहाँले भन्नुभयो। धेरै सङ्घर्ष गर्दै आएकोले मैले यो ब्यालेटको सङ्घर्ष पनि जितेँ। जनताले साथ दिनुभयो। कान्तिपुरमा हरि गौतमले खबर लेख्नु भएको छ।
निर्वाचन प्रचारका क्रममा पुरै समय गृह जिल्लामा नबसेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकर आफ्नो जित सुनिश्चित बन्दै गएपछि हिजो रुकुम पुग्नुभयो। उहाँ शुक्रबार बिहान तारा एयरको जहाजमा लिफ्ट मागेर गृह जिल्ला पुग्नु भएको हो। रुकुम पश्चिमबाट माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार शर्माले साँझ 5:30 कङ्ग्रेसका उम्मेद्वार गोपालजीजङ शाहले झन्डै 14,000 मतान्तरले पछि पार्नु भएको छ। यस्तै रुकुम पश्चिम कमा चाहिँ प्रदेशसभा क निर्वाचन क्षेत्रमा वाम गठबन्धनका रातो कामी निर्वाचित हुनुभएको छ। उहाँले कङ्ग्रेसका कृष्णबहादुर रोकालाई 8,233 मतान्तरले पराजित गर्नुभयो। दार्चुलाको ताजा परिणाम प्राप्त भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य गणेश सिंह ठगुन्ना त्यहाँ विजयी हुनुभएको छ। ठगुन्नाले 6,765 मतान्तरले नेपाली कङ्ग्रेसका उम्मेद्वार विक्रम सिंह धामीलाई पछि पार्दै लगातार दोस्रो पटक दार्चुलाबाट सांसद पदमा निर्वाचित हुनुभएको हो। पश्चिम डायरीमा निर्वाचनका पछिल्ला अपडेट लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
इन्टिग्रेटी आइडल नेपाल सर्वोत्कृष्ट राष्ट्र सेवक छनौटका लागि भोटिङ खुल्ला भएको छ।
वर्ष 2017 का 5 उत्कृष्ट कर्मचारी
कृष्ण धिताल कृषि प्रसार अधिकृत जिल्ला कृषि विकास कार्यालय काभ्रे भोटिङ कोड 01
सबनम पाठक सहायक वन अधिकृत वन विभाग बबरमहल काठमाडौँ भोटिङ कोड 02
सबराज बम शिक्षक पञ्चदेव मावि मानम कालीकोट भोटिङ कोड 03
शेष नारायण पौडेल सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय मोरङ भोटिङ कोड 04
सृजना तिवारी उपसचिव सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँ भोटिङ कोड 05
भोट गर्नका लागि मोबाइलको मेसेज बक्समा जानुहोस् IIN टाइप गरी स्पेस दिएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोड लेखी 34001 मा पठाउनुहोस्
भोटिङ इन्टरनेटबाट पनि गर्न सकिन्छ त्यसका लागि www.integrityidol.org मा जानुहोस् भोटिङ मङ्सिर 24 गते आइतबार राति 12 बजेसम्म 24 घण्टा खुल्ला रहनेछ
जनसेवकलाई जनताको सम्मान इन्टिग्रेटी आइडल नेपाल 2017
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्
ए त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग बाल रोग सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच
एक्सरे भिडियो एक्सरे मुटुको एक्सरे नेबुलाइजर अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा
याद गर्नुहोस् हाम्रा सम्पूर्ण सेवामा महिला ज्येष्ठ नागरिक अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली विद्यानगर 10 कोहलपुर डायनामिक उच्च मावि अगाडि सम्पर्क नम्बर 98 84 53 523
हजुर अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ यति मात्र होइन म्याक्सवेलमा लेजर ब्रोसर क्यालेन्डर चेकबुक पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ पश्चिम डायरी कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
निर्वाचन मत को मतपरिणाम धमाधम आइरहँदा प्रदेश सभा र मुख्यमन्त्रीका भवनको तयारी पनि सुरु भएको छ प्रदेश नम्बर 6 कर्णालीसहित 7 जिल्लामा पहिलो चरणको प्रदेशसभा चुनावसँगै सुर्खेतमा मुख्यमन्त्री र प्रादेशिक संसद भवनको खोजी भइरहेको छ क्षेत्रीय प्रशासन कार्यालयले गठन गरेको कार्यदलले हाल भएकै सरकारी भवनलाई मर्मत गरी संसद मुख्यमन्त्री प्रदेश प्रमुख र मन्त्रालय राख्ने तयारी गरेको छ शैक्षिक तालिम केन्द्रलाई प्रदेश नम्बर 6 संसद भवनका रूपमा प्रयोग गर्न लागि छ शैक्षिक विकास केन्द्रको अडिटोरियम हललाई प्रादेशिक संसद भवनका लागि उपयुक्त मानिएको छ त्यहाँ एउटै कम्पाउन्डमा धेरै भवन छन् सभामुख उपसभामुख कक्ष संसदीय दलका कार्यालय र कर्मचारीका लागि पर्याप्त भवन छन् प्रदेश भवन व्यवस्थापन कार्यदलका संयोजक केशव प्रसाद उपाध्यायले भन्नुभयो तत्कालका लागि संसद भवन त्यही नै उपयुक्त हुन्छ त्यसका लागि सोफा कुर्सी साउन्ड सिस्टमको व्यवस्थापन गर्नुपर्ने हुन्छ संसद भवनका रूपमा विकास गर्न तत्कालै मर्मत तथा निर्माणको काम गर्नुपर्ने उहाँले बताउनुभयो त्यसका लागि 1 करोड रुपियाँ माग गरिएको छ प्रत्यक्षबाट 24 र समानुपातिकबाट 16 जना गरी प्रदेश नम्बर 6 40 सदस्यीय संसद हुनेछ त्यस्तै क्षेत्रीय प्रशासन कार्यालयलाई मुख्यमन्त्रीको कार्यालय प्रस्ताव गरिएको छ क्षेत्रीय वन निर्देशनालय तथा तालिम केन्द्रलाई प्रदेश प्रमुखको कार्यालय बनाउने तयारी गरिएको छ सँगै प्रदेश प्रमुखको निजी आवास पनि राखिनेछ मुलुक सङ्घीय संरचनामा जानासाथ क्षेत्रीय कार्यालयहरू विघटन हुनेछन् कार्यदल संयोजक उपाध्यायले भन्नुभयो तिनै क्षेत्रीय कार्यालयलाई मुख्यमन्त्री तथा प्रदेश प्रमुख कार्यालय र मन्त्रालयहरू बनाउने तयारी गरेका छौँ आजको कान्तिपुर दैनिकमा जनक नेपाल प्रकाश अधिकारी विप्लव महर्जन र ज्योति कटुवालले खबर लेख्नु भएको छ
बझाङमा प्रतिनिधि र प्रदेशसभाका दुवै सिटमा वाम गठबन्धन विजय भएको छ। प्रतिनिधि सभामा एमालेका भैरबहादुर सिंहले कङ्ग्रेसका पृथ्वीबहादुर सिंहलाई 7702 मतअन्तरले पछि पार्नुभयो। भैरवले 34612 मत प्राप्त गर्नुभएको छ। यस्तै प्रदेशसभाकामा एमालेका अर्जुन थापा 17868 मत ल्याएर विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी चन्द्र जोशीले 13197 मत ल्याउनु भएको छ। प्रदेश खमा माओवादी केन्द्रकी देवकी मल्ल 16743 मत ल्याएर विजय हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्दी नरेश बहादुर सिंहले 14242 मत प्राप्त गर्नुभएको खबर कान्तिपुरमा छापिएको छ। यता मुगुमा मङ्सिर 10 गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका गोपाल बम विजय हुनुभएको छ। प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वार बन्नुभएका बमले 13034 मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी कङ्ग्रेसका हस्तबहादुर मल्लले 9861 मत ल्याउनु भएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
गोर्खाको ताजा मतपरिणाम प्राप्त भएको छ। त्यहाँ नयाँ शक्तिका डाक्टर बाबुराम भट्टराई उम्मेद्वार भएकाले र माओवादी केन्द्रका नारायण काजी श्रेष्ठको उम्मेदवारी भएकाले निकै रोचकताका साथ हेरिएको छ। अहिलेसम्म बाबुराम भट्टराईले फराकिलो मतान्तरका साथ अग्रता लिनुभएको छ। उहाँको 20897 मत प्राप्त भएको छ अहिलेसम्म भने नारायण काजी श्रेष्ठले 17829 मत प्राप्त गर्नुभएको छ। अब कालीकोटको एउटा सन्दर्भ छ। मतगणना स्थल सुरक्षाका हिसाबमा सबै उत्तिकै संवेदनशील हुनुपर्ने भए पनि कालीकोटमा बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीको मतगणना स्थल विशेष रूपले सुरक्षित गरिएको छ। फलामे डेस्कमा जाली लगाएर अघिल्तिर काँडे तार लगाइएको छ। कालीकोटका एक प्रतिनिधि सभा र दुई प्रदेशसभा सदस्यको बिहिबार अस्तिदेखि मतगणना सुरु भएको छ। प्रतिनिधि सभाका उम्मेद्वार भएको ठाउँमा पनि काँडेदार पनि छैन। फलामे ग्याबिन जाली मात्र छ। शाही वाम गठबन्धनको ख नम्बर प्रदेशबाट उम्मेद्वार बन्नुभएको छ। मतपत्रको सुरक्षाका लागि तार जाली लगाइएको हो। डिएसपी सुभाष बोहराले भन्नुभयो, सकेसम्मको सुरक्षा विधि अपनाएका छौँ। ख नम्बर प्रदेशबाट उम्मेद्वार बनेका जनमुक्ति सेनाको 6 डिभिजन कमान्डर शाहीको मतगणना स्थलमा अन्य ठाउँमा भन्दा बढी सुरक्षित बन्नु संयोग मात्रै भएको डिएसपी बोहराले बताउनुभयो। कान्तिपुरमा तुलाराम पाण्डेले खबर लेख्नु भएको छ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्न सक्रिय रहेको आरोपमा पक्राउ व्यक्तिहरू अझै रिहा भएका छैनन्। बाँकेमा मतदान कार्य सकिए पनि मतदान बिथोल्न भन्दै सक्रिय रहेको आशंकामा पक्राउ परेका विप्लव नेतृत्वको नेकपा कार्यकर्ता सहित 8 जनालाई प्रहरी हिरासतमा राखिएको छ। अनुसन्धानका क्रममा दोषी नभेटिएका 4 जनालाई मतदान अगाडि नै छाडिसकिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताउनुभयो। बाँकेका बारेमा सरकारी वकिल कार्यालयले थप कारवाही प्रक्रिया अगाडि बढाएको छ। विप्लवका कार्यकर्ता देव बहादुर रावल लगायत 8 जनालाई सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्ने बताइएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
मङ्सिर 10 गते भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा जाजरकोटमा धेरै मत बदर भएको पाइएको छ। जाजरकोटमा प्रदेश तथा प्रतिनिधि सभातर्फ 57615 मतगणना गर्दा 3835 मत अर्थात् 6.65% मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको राजेन्द्र कार्कीले आजको अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ। त्यस्तै बैतडीमा पनि यस्तै अवस्था छ। बदर मत त्यहाँ पनि बढेको छ। पहिलो चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको बिहिबार बेलुकीदेखि मतगणना सुरु भएसँगै बत मदर संख्या पनि बढ्दै गएको हो। प्रतिनिधि र प्रदेशसभा दुवै निर्वाचनको करिब आधा मत गणना गर्दा 10% मत बदर भएका छन्। शुक्रबार साँझसम्ममै प्रतिनिधि सभाको 25845 मत गणना गर्दा 2379 मत बदर भएको बिरा गडालले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा निर्वाचनपछि भन्सार सुचारु भयो, चहल पहल बढ्यो लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
के तपाईँ उच्च शिक्षा अध्ययनको लागि युरोपेली देशहरूमा जान चाहनुहुन्छ?
युरोपेली देशहरूमा साइप्रस नेपाली विद्यार्थीहरूका लागि सस्तो तथा सुरक्षित देश मानिन्छ।
साइप्रसमा अध्ययन गर्नका लागि
प्लस टूमा मात्र 50% ल्याएको भए पुग्छ। शिक्षा प्राप्त गर्नको लागि कुनै पनि अन्तर्वार्ता दिन नपर्ने, साथै 100% भिजा प्राप्त हुँदै आएको छ। विस्तृत जानकारीका लागि इस्ट वेस्ट इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी, प्रधान कार्यालय बाग बजार काठमाडौँ र क्षेत्रीय कार्यालय नेपालगञ्ज बाँकी, सम्पर्क नम्बर 4245525 र 98086 22510।
डाक्टर राजन पाण्डेको क्लिनिक सरीको सूचना।
प्रमुख कन्सल्टेन्ट फिजिसियन 11 तहका डाक्टर राजन पाण्डेको क्लिनिक सिद्धार्थ अस्पतालबाट सगरमाथा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली जिल्ला प्रशासन कार्यालयको सामुन्ने बास्कोटा मार्केटमा यही मंसिर 15 गतेदेखि सरेको जानकारी गराउँदछौ। साथै पोलिक्लिनिक स्थापनाको अवसरमा यही मंसिर 23 गते निशुल्क चिकित्सक परामर्श र सुगर जाँच सहित थाइराइडमा 50% छुट हुने गरी थाइराइड र सुगर सम्बन्धी शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा सबैमा हार्दिक अनुरोध छ।
याद गर्नुहोस्, निशुल्क सुविधा अग्रिम नाम बुकिङ गर्नेलाई मात्र दिइनेछ। सम्पर्क नम्बर 9869179125 र 9863600। सगरमाथा पोलिक्लिनिक, बास्कोटा मार्केट, नेपालगंज।
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका। नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। सुरुमा बर्दियाको ताजा मतपरिणाम को सन्दर्भ छ। बर्दियाको प्रतिनिधि सभातर्फ एक नम्बर क्षेत्रमा नेकपा एमालेका उम्मेद्वार वामदेव गौतमले 13,389 मतका साथ अग्रता हासिल गर्नुभएको छ। त्यसै गरी नेपाली कङ्ग्रेसका उम्मेद्वार जय गौतमले 11,355 मतका साथ उहाँलाई पछ्याइरहनु भएको छ। त्यसै गरी एक नम्बर क्षेत्रकै प्रदेश एकमा सूर्य कविराम थारू नेकपा एमालेका उम्मेद्वारले 13,855 मत प्राप्त गर्नुभएको छ भने कङ्ग्रेसका सोदे विष्टले 10,580 मत प्राप्त गर्नुभएको छ। त्यस्तै बर्दियाको क्षेत्र नम्बर दुईतर्फ चाहिँ नेपाली कङ्ग्रेसका उम्मेद्वार गोपाल दहिद 11,940 मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका उम्मेद्वार सन्त कुमार थारू 14,688 मतका साथ अग्रता हासिल गर्दै अघि बढिरहनु भएको छ। त्यस्तै गरी प्रदेशसभातर्फ दुईमा चाहिँ दिपेश थारूले 15,198 मत प्राप्त गर्नुभएको छ। वाम गठबन्धनका भने नाचुराम चौधरीले कङ्ग्रेसका 11,471 मत प्राप्त गर्नुभएको छ।
निर्वाचनका कारण सीमा कडाई गरिँदा बिथुलिएको नेपालगञ्ज भन्सार सुचारू भएको छ। 3 दिनसम्म भन्सार अनियमित भए पनि शुक्रबार हिजोबाट सुचारू भएको हो। निर्वाचनको दिन बिहिबार नेपालगञ्ज कार्यालयमा राजस्व असुली ठप्प रह्यो। त्यसको अघिल्लो दिन बुधबार सिमानाका बन्द भए पनि त्यसअघि नै प्रवेश गरेका सामग्रीहरूबाट 62 लाख राजस्व असुली गरिएको र मंगलबार 2,58,00,000 असुली भएको नेपालगञ्ज भन्सार कार्यालयले जानकारी दिएको खबर आजको दैनिक नेपालगञ्जमा छापिएको छ।
जुम्लाको घोडेसिम गाउँकी देवु रोकाया स्वच्छ खानेपानीको खोजीमा भौतारिएको वर्षौँ भइसक्यो, तर अहिलेसम्म पनि कुलोको दूषित पानी पिउन छुटेको छैन। सरकारले स्वच्छ खानेपानी र सरसफाइलाई प्राथमिकता दिँदै आए पनि कुलोको हिलामे पानी उहाँको परिवार पिउन बाध्य छ। डिबी बुढाले आजको नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। त्यस्तै सुर्खेतको खबरमा सिम्ता आइदरा कि मनसरी सुनारलाई 3-4 दिनको यात्रा गरेर नेपालगञ्जबाट उपभोग्य वस्तु र लत्ता कपडा ल्याएको आजै जस्तो लाग्छ। 80 वर्ष पुगेकी उहाँले आफ्नो जीवनकालमा नजिकै गाडी गुडलान भन्ने सोच्नु पनि भएको थिएन। अघिल्लो महिनासम्म उहाँका नाति पुस्ताले पनि 2 घन्टा टाढाको जामुने बजार पुगेर दैनिक उपभोग्य वस्तु ल्याउनु पर्थ्यो। अहिले घरको आँगनमै गाडी पुग्ने भएको छ। गाउँमै दैनिक उपभोग्य वस्तु खरिद बिक्री हुन्छ। पुलले जोडियो सिम्ता। नगेन्द्र उपाध्यायले आजको नागरिक पश्चिमेलीमा खबर भएको छ।
नेपाल आयल निगमले हिजो मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, मट्टितेल, डिजेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको हो। निगमको शुक्रबार बसेको बोर्ड बैठकले प्रति लिटर पेट्रोलमा 2 रुपियाँ, डिजल र मट्टितेलमा 3-3 रुपियाँ, हवाई इन्धनमा 5 रुपियाँ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर 25 रुपियाँले वृद्धि गरेको छ। मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य 100 रुपियाँ प्रति लिटर, डिजेल र मट्टितेलको मूल्य 77-77 रुपियाँ पर्नेछ। दैनिक नेपालगञ्जमा खबर छ।
जाडोयाम सुरु भएसँगै तराईका जिल्लामा यो वर्षका लागि नयाँ इँटा उत्पादन सुरु भएको छ। चालु आर्थिक वर्षका लागि इँटा उद्योगीले नयाँ इँटा बनाउन थालेका छन्। इँटा उत्पादनका लागि आवश्यक स्रोत साधन, जनशक्ति र कच्चा पदार्थ जम्मा गरेर धमाधम नयाँ इँटा उत्पादन भइरहेको छ। कार्तिक महिनादेखि ज्येष्ठ महिनाको अन्तिमसम्म इँटा व्यवसायका लागि इँटा उत्पादन, सङ्कलन र बिक्री गर्ने सिजन मानिन्छ। टेकेन्द्र बस्यालले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
आगामी मङ्सिर 28 गतेदेखि पुस 5 गतेसम्म नेपालगञ्जमा आयोजना हुने शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सवको उद्घाटन गर्न उपराष्ट्रपति नन्दबहादुर पुन आउने निश्चित भएको आयोजकले जानकारी दिएको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ बाँकेको आयोजनामा नेपालगञ्ज 18मा 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव 2074 हुन लागेको हो। त्यसका लागि सम्पूर्ण तयारीहरू अन्तिम चरणमा रहेको मूल आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारीले जानकारी दिनुभयो। महोत्सवमा 150 स्टलहरू रहनेछ। दैनिक नेपालगञ्जमा खबर छ।
मान्डवी गाउँपालिका एक प्युठान तिरामका खोपिराम ढिडी अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्ग सरह काम गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ। उहाँ जिल्लामै नमुना मौरी पालक किसान हुनुहुन्छ। 25 पहिले उहाँले भारतमा काम गर्दै गर्दा दुवै खुट्टा गुमाउनुभयो। काम गर्न नसक्ने भएपछि उहाँलाई कम्पनीले निकाल्यो। घर फर्केका उहाँलाई परिवारको लालन पालन कसरी गर्ने भन्ने चिन्ता बढ्दै गयो। उहाँको दृढ अठोट र मेहनतले सफल मौरी पालक कृषक बन्नुभयो। अहिले शमशेर विक्रम जीसीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सत्यनिरूपण तथा मेलमिलाप आयोगको 6 प्रदेश मुकाम कार्यालय सुर्खेतले गत जेठ यता झन्डै 1/3 उजुरीमाथि छानबिन गरेको जनाएको छ। प्रदेश मुकाम कार्यालयलाई पहिलो चरणमा 1,000 उजुरीमाथि छानबिन गरिएको कार्यालयले जनाएको छ। नागरिकमा खबर छ।
अर्को खबर छ बाँकेकै कृषि सम्बन्धी। बाँकेका किसान यति बेला खेतबारीमा आलु गोडमेलका लागि व्यस्त देखिएका छन्। असोजमा लगाएको आलु बाँकेका किसानले पुसको अन्तिम सातासम्म भित्र्याउने गर्छन्। व्यावसायिक रूपमा बिक्रीका लागि र घरमा खानकै लागि किसान आलु खेती गर्ने परम्परा रहेको नागरिक पश्चिमेलीमा खबर छापिएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मतगणनाको परिणाम धमाधम आउँदै वाम गठबन्धनको लहर, बाँकी क्षेत्र नम्बर 2 संघीय फोरमको अग्रता।
हुम्लामा स्वतन्त्र उम्मेद्वार विजयी, सुर्खेतमा प्रदेश नम्बर 6 मुख्यमन्त्री र प्रादेशिक संसद भवनको तयारी।
जाजरकोट र बैतडीमा बदरमत बढ्यो, निर्वाचनको सन्नाटा पछि सीमामा चहलपहल भन्सार सुचारू।
र बाँकेमा जाडो मौसम सुरुसँगै नयाँ इट्टा उत्पादन सुरु, नेपालगञ्जमा शैक्षिक महोत्सवको तयारी तीव्र।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज मङ्सिर 23 गते शनिबार, डिसेम्बर 9 तारिक, छिनछिनमा चुनावी अपडेट लिएर तपाईँसँगै दिनभर साथमा रहनेछौँ। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।